یہ وائس آف امریکہ واشنگٹن ہے. پروگرام جہارنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں فائزہ بخاری. آج کے اس پروگرام میں ہم بات کریں گے پاکستان میں جاری احتساب کے عمل کے اوپر. کل بھی ہم نے بات کی تھی اپوزیشن رہنماؤں بالخصوص رانا ثناء اللہ کی پہلے گرفتاری, مہینوں حوالات میں یا جیل میں بند رہنے کے بعد ان کی ضمانت ہو جانا اور پروسیکیوشن کا مقدمہ جاندار انداز میں آگے نہ بڑھا پانا. اس کے اوپر آج حکومت کا یا حکومتی وزیر کا رد عمل بھی سامنے آیا ہے اور اس کے اوپر ان کی تنقید بھی ہو رہی ہے اور تھوڑا مذاق بھی اڑایا جا رہا ہے ان کے کلیمز کا. سو اس ریفرنس میں ہم بات کریں گے. پروگرام کا جو ہمارا دوسرا موضوع ہے اس میں گفتگو ہوگی بلوچستان کے اندر لا اینڈ آرڈر کی سچویشن سال 2019 میں نسبتاً بہتر رہی, اور تیسرے سیگمنٹ میں مذہبی آزادیوں پہ بات کریں گے. امریکہ نے جو رپورٹ جاری کی ہے جس میں پاکستان کو ان ممالک کی فہرست میں شامل کیا گیا ہے جہاں ان کے بقول امریکہ کے محکمہ خارجہ کے بقول مذہبی آزادیوں کے معاملات زیادہ اچھے نہیں ہیں, منظم انداز میں اس کی خلاف ورزیاں جاری ہیں اور ان خلاف ورزیوں کو برداشت بھی کیا جا رہا ہے. پاکستان نے اس رپورٹ کو یک طرفہ قرار دیتے ہوئے مسترد کیا ہے. پروگرام کا ہمارا آخری سیگمنٹ آج, جیسے کہ آپ جانتے ہیں دنیا بھر میں مسیحی برادری کرسچن کمیونٹی کرسچن کیتھلک جو ہیں کم از کم 1.3 بلین کیتھلکس جو ہیں وہ حضرت عیسیٰ علیہ السلام ان کا یوم پیدائش منا رہی ہیں. عید ہے ان کے نزدیک, یہ کرسمس ہے. سو اس پس منظر میں جانیں گے کہ میسج کیا آ رہا ہے ویٹیکن سے, اور آج ہی کے دن پاکستان کے بانی قائد اعظم محمد علی جناح ان کا بھی یوم پیدائش ہے. اس پس منظر میں ہم بات کریں گے کہ ایک پرانا پاکستان ہے ایک نیا پاکستان ہے, قائد اعظم کے پاکستان کو ان دونوں پاکستانوں میں کہاں تلاش کیا جائے. سو یہ ہمارے آج کے موضوعات ہیں. چلتے ہیں پروگرام کے پہلے حصے کی جانب احتساب کا عمل. کل بھی تفصیل سے ہم نے بات کی, لمبی چوڑی تفصیل اس میں دوبارہ تمہید میں نہیں جاتے ہیں. ایک طرف تو یہ ہے کہ اپوزیشن بالخصوص مسلم لیگ نواز اس کے رہنماؤں کی ایک فہرست ہمیں نظر آتی ہے, ہر بندہ اینٹیسپیٹ کر سکتا ہے کہ ان کو گرفتار کیا جانے والا ہے, اور دوسری جانب یہ ہے کہ جن کو گرفتار کیا جا چکا ہے یا حتیٰ کہ سزائیں بھی ہو چکی ہیں بشمول ان کی قیادت کے, ان کی ضمانتوں کا سلسلہ جاری ہے. جو پروسیکیوشن ہے یا جن اداروں نے پروسیکیوٹ کرنا ہے ان کے پاس شواہد کی کمی ہے, اور وہ شواہد نہ صرف یہ کہ رپورٹڈلی وہ عدالتوں میں پیش نہیں کر سکے ہیں بلکہ عوام کی عدالت میں بھی پیش نہیں کر سکے ہیں. رانا ثناء اللہ کی اگر ہم اگزامپل لیں جو اس وقت آج ہمارے موضوع کا سبب بھی ہے, ان کو بڑے دعوے کے ساتھ یہ گرفتار کیا گیا اور کہا گیا کہ ویڈیو موجود ہے جس میں وہ بڑی مقدار میں ہیروئن سمگل کرتے ہوئے گرفتار ہوئے ہیں, لیکن وہ ویڈیو کبھی منظر عام پر نہیں آئی, اور مسلم لیگ نواز کے بقول وہ ویڈیو کبھی عدالتوں میں بھی پیش نہیں کی جا سکی. آج کل ان کی جب ضمانت پہ رہائی ہوئی تو اگرچہ یہ کہا حکومتی صفوں سے یہ کہا گیا کہ یہ ضمانت ملی ہے, مکمل رہائی نہیں ہوئی, مقدمہ چل رہا ہے اور اگلے مرحلے میں ہم تمام شواہد دیں گے, لیکن 6 مہینے میں کیوں نہیں دیے جا سکے, تنقید ہے. اور چونکہ بار بار شہریار افریدی جو اس وقت اسٹیٹ منسٹر فار انٹیریئر تھے, اس وقت نارکوٹکس کے یا سرحدی امور کے وزیر ہیں, انہوں نے یہ کہا ہے, اب اس کے بارے میں تھوڑے فرسٹریٹ ہوئے ہیں. وہ کہتے ہیں کہ چونکہ یہ ضمانتوں کا موسم ہے اس لیے ان کو ضمانت مل گئی ہے, لیکن وہ رہا نہیں ہوئے ہیں, اور وہ یہ کہتے ہیں کہ اگلے مراحل میں میں نے ویڈیوز کی کبھی نہیں بات کی, میں نے فوٹیجز کی بات کی ہے. پتہ نہیں وہ اس سے کیا کہنا چاہ رہے تھے. اینی وے ہم جائزہ لیتے ہیں صاحب کے سارے عمل کے اوپر. فیاض یاسین ہمارے ساتھ ہیں, ڈائریکٹر اکاؤنٹیبلٹی لیب اسلام آباد. دردانہ نجم نے ہمیں جوائن کیا ہے, جرنلسٹ ہیں, رائٹر ہیں, ہیومن رائٹس, سیکیورٹی اینڈ اکاؤنٹیبلٹی ان ایشوز پہ لکھتی ہیں, اور آج اتفاق سے ہمارے جو 3 موضوعات کا ہم نے تذکرہ کیا ہے سو ان کو ہم پورے پروگرام میں انگیج رکھیں گے. دونوں پینلسٹ کا, دونوں مہمانوں کا بہت شکریہ. فیاض آپ بتائیے اکاؤنٹیبلٹی پروسیس, اس کی فیئرنیس کے اوپر تو پہلے بھی سوال تھے, لیکن اب جب آپ لوگوں کو گرفتار کریں اور آپ کے پاس پروسیکیوٹ کرنے کے لیے کچھ نہ ہو تو اس سے کیا تاثر بن رہا ہے؟ اس سے تو بظاہر حکومت کی نہ صرف بھد اڑائی جا رہی ہے بلکہ اس کی جو کریڈیبلٹی ہے حکومت کی اور ایون اداروں کی, اس کے اوپر بڑے گہرے اور بڑے سوالیہ نشان لگ رہے ہیں.
شکریہ اسد حسن صاحب, میرا خیال ہے بڑی امپورٹنٹ آپ نے بات کی ہے. چونکہ گورنمنٹ جو ہے بہت سارے یو ٹرنز آلریڈی لے چکی تھی بہت ساری چیزوں کے اوپر, ایک پوائنٹ وہ لگ رہا تھا جس کے اوپر ان کی کمٹمنٹ شاید ان ویورنگ ہے, اور وہ اکاؤنٹیبلٹی کے اوپر تھی, نہ صرف یہ کرپشن کے کیسز کے اوپر بلکہ جو ادر جرائم ہے جیسے کہ رانا ثناء اللہ صاحب کا جو کیس ہے وہ تھا, لیکن تقریباً سارے معاملات کے اندر جس فورس فلنس کے ساتھ پی ٹی آئی گورنمنٹ چیزوں کو پرسیو کرنے کا امپریشن دینا چاہ رہی ہے وہ پروبیبلی اڑ کے واپس اس کے فیس کے اندر ہی شاید آ رہے ہیں. رانا ثناء اللہ کے آپ آج کی پریس کانفرنس دیکھ لیں شہریار افریدی صاحب کی, ایک طرف وہ یہ کہتے ہیں کہ سرکار جو ہے وہ پارٹی اس میں نہیں ہے, اے این ایف نے اس کو جو ہے وہ اریسٹ کیا اور انسٹیٹیوشنل کاروائی تھی, अगर ANF की इंस्टीट्यूशनल कार्रवाई थी तो इनको प्रेस में जाके कहने की क्या जरूरत थी कि हमारे पास वीडियो मौजूद है। अगर आप रेट्रोस्पेक्ट में देखें तो उस वक्त का वीडियो का क्लेम लगता है कि वो शायद अपनी पोजीशन जस्टिफाई कर रहे थे कि ये एक सियासी इंतकाम का की कार्रवाई नहीं है। आज जब वो कह रहे हैं कि ये एक इदारे अदालत ने उसको रिलीज किया और हम इसके अंदर पार्टी नहीं है, और अगले ही सांस में वो ये कह रहे हैं कि हम इसके खिलाफ अपील करेंगे, तो अगेन बात बड़ी कंफ्यूजन वाली भी हो जाती कि अगर आप पार्टी नहीं है तो ANF को उसके अंदर अपील करनी चाहिए, गवर्नमेंट क्यों अपील करने का सोच रही है।
बिल्कुल,
तो चीजें मैच नहीं करती। और ये सिर्फ एक केस की बात नहीं है, तकरीबन हर केस के अंदर।
तो ये लग क्या रहा है फियाज, ये एलियत नहीं है, इनएक्सपीरियंस है, क्या है?
देखिए एहलियत ये पर्टिकुलरली जो ANF वाली बात हुई है, दो इदारों के ऊपर ना बहुत बड़े सवाल खड़े हो गए हैं। अगर तो ANF ने वाकई राणा साहब को जो है वो एक ट्रू कार्रवाई पकड़ते हुए सबूत के साथ पेश किया है, तो उसका ANF जैसा इदारा भी अदालत में उसको साबित नहीं कर पा रहा और इतना भी एविडेंस नहीं दे रहा कि एक मुलजिम को जब वो होल्ड किया जा सके। अगर ANF ने सबूतों के साथ उसको अरेस्ट किया और ये सारी कहानी सच है, तो फिर हमारी अदालतें कहाँ खड़ी हैं? वो लूप होल्स कौन से और कहाँ हैं जो हर बड़े कनेक्टेड मुजरम को जो है या मुलजम को जो है उसमें से निकलने का रास्ता फराहम करते हैं? मेरा ख्याल है सरकार के लिए और बड़े सीरियस डाउट्स सरकार की एबिलिटी के ऊपर हैं, जैसे आपने सवाल किया है। अगर कोई एहलियत है तो आई थिंक ये एक बड़ा वाटरशेड मोमेंट है। इनको प्रॉबेबली एक तो अपने बयान बंद कर देने चाहिए ऐसी किसी भी कार्रवाई के अंदर, और दूसरा कोई भी गिरफ्तारी होती है तो मेरा ख्याल है इनको जो है उसको सेलिब्रेट करना छोड़ देना चाहिए, क्योंकि इनको नहीं पता कि क्या इनके पास उस चीज को साबित करने की अहलियत भी है या नहीं, या प्रूफ भी है कि नहीं है। वो जो एक सीरियसनेस आप एक सरकार से एक्सपेक्ट करते हैं,
हमारे साथ ठीक है फियाज। जैसे पहले कि दुर्दाना नजम के पास हम जाएं, हम थोड़ा सा आपको सुनवा देते हैं कि शहरयार आफरीदी ने कहा क्या, और उसके बाद फिर मुस्लिम लीग नवाज की तर्जमान मरियम औरंगजेब वो क्या कह रही हैं। सबसे पहले शहरयार आफरीदी। जी शहरयार आफरीदी को हम आपको सुनवाते हैं।
मुझसे बार बार पूछा जाता है कि तमाम चीजें, मैंने कही अदालत में प्रोसिक्यूशन का काम है, मैं बार बार, और इसको इशू बनाया गया किधर है वीडियो, किधर है वीडियो, यहां तक कि डीजी ANF ने कहा कि ये कोई फिल्म बन रही थी कि अभी इस तरह पोस्ट बनाओ फिर इस तरह पोस्ट बनाओ। अगर ये वीडियो, अगर सारा कुछ वीडियो बनती और ये इस तरह हो रहा है तो कहते ये प्लांटेड है। खुदा के लिए ये काम मेरा और आपका नहीं है, हम क्यों जज बने, हम क्यों ज्यूरी बने, ये अदालतों का काम है। अदालत में केस पेश होगा, अदालत में ट्रायल, ये क्यों डिलेइंग टैक्टिक्स हुई, तहकीकात करें। प्राइम मिनिस्टर ने अरेस्ट किया, क्या मैंने किया, क्या मैंने पोलेट किया? हमने बिल्कुल नहीं, हमने उनकी इंटरफेरेंस नहीं की लीगल प्रोसीडिंग्स में, किसी लेवल पर कोई विक्टिमाइजेशन नहीं है। ये वैसे भी मौसम जो है जमानतों का मौसम है,
वैसे भी जमानतों का मौसम है। मरियम औरंगजेब क्या कहती है, लेकिन ये जो आखिरी जुमला था SP, मैं दुर्दाना को एंगेज करूंगा। पहले मरियम औरंगजेब,
राणा सनावला पे जब कोई मिसयूज ऑफ अथॉरिटी नहीं मिली, जब कोई करप्शन नहीं मिली, जब कोई एसेट बियॉन्ड नई मींस मिले, तो उसके बाद क्या किया, 22 किलो हेरोइन डाल दी। और अल्लाह को जान देनी है, अल्लाह ताला के नाम पर कस्में खाई गई, उनके ऊपर झूठे इल्जाम लगाए गए, और अल्लाह को तो जान जब देनी है वो अल्लाह ताला के हाथ में। कम अज कम मैं मुतालबा करती हूँ मुस्लिम लीग नून की तरफ से कि वो लोग जो अल्लाह ताला का नाम लेकर राणा सनाउल्ला पर झूठे इल्जाम लगाते थे, अपना कलमदान वापस करें।
जी ये थी मरियम औरंगजेब। दुर्दाना बहुत शुक्रिया आपका, सिचुएशन आपके सामने है, फयाज भी रिस्पॉन्ड कर चुके हैं, और वो कहते हैं कि ये जमानतों का मौसम है। वाकईतन ये जमानतों के मौसम की वजह से ये जमानतें मिल रही हैं, या इनके मुकदमे में कोई जान नहीं है, एविडेंस ये प्रोड्यूस नहीं कर सके, प्रॉपरली प्रोसिक्यूट नहीं कर सके हैं? और अगर ऐसा है तो फिर कहना चाहिए कि ये इदारों को इस निचले लेवल पर पहुँचाने की क्या ज़रूरत है? अगर कहना चाहिए कि नाकाबिले तरदीद अगर शवाहिद नहीं है तो क्यों लोगों को गिरफ्तार किया जाता है? पहले तो फिर होमवर्क होना चाहिए ना।
देखिए असद, ये जो बड़ा मानी खेज जुमला इन्होंने कहा है कि जमानतों का मौसम है, पहले तो PTI को इसकी वजाहत देनी चाहिए कि इसका क्या मतलब है। इसका मतलब ये है कि क्या ये इतना नॉन सीरियस इनकी अप्रोच है अकाउंटेबिलिटी की तरफ, इसका एक मतलब तो ये भी निकलता है। दूसरा ये निकलता है इसका मतलब कि क्या ये अकाउंटेबिलिटी एक विच हंट है जिसको कि सब मतलब यही कहा जा रहा है कि क्या ये पॉलिटिकल विक्टिमाइजेशन के तौर पर की जा रही है, اگر یہ ضمانتوں کا موسم سے تو دیکھیں یہی ایک دو جو تجزیہ جو ہے وہ کیا جا سکتا ہے, اور بالکل ہی نامناسب قسم کا انہوں نے یہ, بلکہ یہ ان کے جتنے بھی وزیر ہیں, وزرا ہے پی ٹی آئی کے, وہ تو اپنے ہی خلاف بیان دے دیتے ہیں. تو دیکھیں جس طرح کے اکاؤنٹیبلٹی کا پروسیس چل رہا ہے, دیکھیں نیٹ کے اوپر تو سوال اٹھ ہی رہے ہیں, نیٹ کی جو پرفارمنس ہے, کیونکہ یہ نہیں ہو سکتا. لیکن نیٹ کا کام تو یہ ہے کہ انہوں نے, پہلی بات تو یہ ہے کہ ایک سب سے بڑا اعتراض اٹھ رہا ہے کہ وائی ڈو دے اریسٹ پیپل, اریسٹ وہ کیوں کرتے ہیں, پھر اس پر ریمانڈ لے کر پھر دو دو تین تین چار چار چھ چھ مہینے رکھتے ہیں. اچھا یہ بغیر اریسٹ کے بھی یہ تمام چیزیں جو ہے, یہ پروسیکیوشن کا سارا جو ان کا تو کام یہ ہے کہ انویسٹیگیٹ کرنا, انویسٹیگیٹ کرنے کے بعد ریفرنس دائر کرنا, پھر انویسٹیگیٹ کرنا, اس کے بعد پھر جو ہے وہ ٹرائل شروع ہوتا ہے. لیکن نیب نے بالکل ایک الگ راستہ اختیار کیا. حالانکہ اگر آپ نیب کا آرڈیننس دیکھیں تو اس میں تو ضمانت کا کہیں دور دور تک ذکر نہیں ہے, اور اگر اپنے دوسرے کورٹ سے جا کر ضمانتیں لینی ہے تو پھر نیب کو ڈس بینڈ کر دیں, اس کو ختم کر دیں, جب نیب آپ کا اپنا پورا کام ہی نہیں کر پا رہی. تو نیب کا اور نیب ہی کی وجہ سے آپ دیکھیں کہ اس وقت پنجاب کا جو دگر جو حالات ہیں کہ کوئی بروکریسی کام نہیں کر رہی. تو بیسیکلی پرابلم یہی ہے کہ یہ جتنا بھی پروسیس اسٹارٹ ہوا اکاؤنٹیبلٹی کا, یہ فارس ہے جو نظر آ رہا ہے
جی.
اور یہ اب جس طرح سے دیکھیں, ساری پیپلز پارٹی کے مطلب لوگوں کو چھوڑ دیا گیا, اس کے بعد پی ایم ایل این کے ایک ایک کر کے سارے جتنے بھی لوگ تھے ان کو چھوڑ دیا گیا, تو اس سے تو صاف ظاہر ہوتا ہے کہ یہ وہی 1997-98 یا جو پرانی ہماری پالیٹکس تھی وہی تھی, جو ایک دباؤ میں لا کر اور جو لانے والے ہیں, جو سلیکٹڈ ہیں یا نہیں ہیں سلیکٹڈ, یا جو بھی ہمارے مطلب یہ تمام سلسلوں کو چلا رہے ہیں, ان کو شاید یہ سمجھ آ گئی ہے کہ ہمیں ان لوگوں کی شاید آگے جا کے ضرورت پڑے. تو اب ہمارا جو اپروچ ہے ان کی طرف, وہ تھوڑی لینئنٹ ہونی چاہیے. وچ از اے ویری بازار اور بڑی ایک لو لیول کی پالیٹکس اس کو کہا جا سکتا ہے, کوئی میچیور پولیٹیکل اپروچ.
لیکن درزانہ میرے اس میں دیکھیں نا, ایک طرف 23 سال ایک شخص ہے جو کرپشن کے خلاف ایک بیانیہ اسٹیبلش کرتا ہے, پوری کیمپین چلاتا ہے, اور ہم یہ کہہ دیتے ہیں اگر کہ اس کو اسی سبب جو ہے وہ لوگ مینڈیٹ دیتے ہیں, لیکن آخر میں آ کے یہ پتہ چلتا ہے کہ وہ تو سب ہوا تھا, سب فسانے, سب کہانیاں, بلکہ نہ صرف پرانی نئی کہانی بلکہ نئی کہانیاں جو بنائی جا رہی ہیں ان کے اندر بھی کوئی جان نہیں ہے. تو وہ اس بیانیے کا کیا بنے گا پھر؟
جی بیانیہ دیکھیں, بیانیہ تو بالکل دم توڑ رہا ہے, اور یہ ابھی بھی مطلب اس میں کچھ جان ہی نہیں ہے. اور ہم لوگ خود مطلب پی ٹی آئی کو بہت لوگوں نے سپورٹ کیا تھا کہ نئے لوگ آئیں گے, نئے چہرے چلے, نئی بھی ہے ایک نئی آئیڈیالوجی, اور سب کا یہی خیال تھا کہ اگر اوپر بندہ ٹھیک ہوگا تو چیزیں ٹرکل ڈاؤن کریں گی. لیکن بہت ہی, اور دیکھیں یہ ان لوگوں کو چھوڑا گیا, مطلب یہ نہیں میں کہہ رہی کہ ان کو ان لوگوں کو جیل میں ہی ہونا چاہیے تھا, بالکل ہرگز مطلب نہیں ہے کہ ہمارا کہ لوگوں کو جیلوں میں ہونا چاہیے. لیکن اگر آپ لوگوں نے ان کے خلاف, جبکہ آپ اپوزیشن میں تھے اور آپ اتنی باتیں بتایا کرتے تھے کہ جی یہ لوگ اس طرح کی کرپشن میں ملوث ہیں, تو کہاں گئے وہ سارے ثبوت؟ یہ کیسے ہو سکتا ہے کہ آصم, ڈاکٹر آصم سے لے کر اعلیٰ ثناء اللہ تک سارے ثبوت ہے ہی نہیں؟ مطلب کین اینی ون امیجن ایون دیٹ کہ بھائی یہ ہو سکتا ہے, یہ ہو ہی نہیں سکتا. مطلب اینڈ میں آ کر آپ کہہ دیتے کہ عدم ثبوت کی بنیاد پر رہا کر دیا گیا, واٹ دی ہیل از گوئنگ اراؤنڈ. مطلب لوگ بس یہ ہے کہ ابھی اویئرنیس نہیں, جس دن اویئرنیس آئی تو ان کو پھر لوگ پوچھ بھی لیں گے, عوام پوچھے. لیکن دس از, اور یہ واقعی آپ کا وہ بیانیہ تو کہیں چلا گیا. ابھی بھی میں تھوڑی دیر پہلے ٹی وی دیکھ رہی تھی اور ہنس رہی تھی, وہ جی مدینہ کی ریاست, فلاحی ریاست, یہ تو صرف وہ جسے کہتے ہیں نا وربج, باتیں رہ گئی ہیں لوگوں کو بہلانے کے لیے, ادروائز ان کے اندر کوئی سچائی نہیں ہے ان باتوں.
فیاض یہ بتائیے گا کہ ایک طرف تو خیر پرائم منسٹر ہیں جو مدینہ کی ریاست کی بھی بات کرتے ہیں, اداروں کے انڈیپینڈنس کی بات کرتے ہیں, کیا وہ اس لیے محض ہاتھ پہ ہاتھ دھر کے بیٹھے رہیں کہ ادارے انڈیپینڈنٹ ہیں وہ جو کریں, اور اداروں کی اگر اہلیت نہ ہو تو آف کورس اس کا جو کہنا چاہیے کہ پلس یا مائنس ہے گورنمنٹ اس کو شیئر کرنا پڑے گا. اگر ہم یہ مان لیں کہ حکومت کا کوئی عمل دخل نہیں ہے ان سیاسی رہنماؤں یا اس بے اخلاق کے رہنماؤں کی گرفتاریوں میں, تو ان کی جو رہائیاں ہو رہی ہیں کچھ ثابت نہ ہونا, تو یہ تو کاؤنٹر پروڈکٹیو ہے. تو اس ریفرنس میں یہ اداروں کی واقعتاً اہلیت کا معاملہ ہے, پرائم منسٹر اس کو خاموش بیٹھے رہنا چاہیے یا کچھ انجیکٹ کرنا چاہیے, ان اداروں کو بھی ٹرانسفارمیشن کی ضرورت ہے کہ وہ بہتر پروسیکیوٹ کریں. پرائم منسٹر یہ کیوں نہیں کہہ سکتے ان اداروں کو کہ باقاعدہ جیسے رولز ہوتے ہیں وہ ڈیفائن ہو جائیں کہ آپ کہاں پہ جا سکتے ہیں کہاں پہ نہیں جا سکتے, اور جانا ہے تو کس طرح سے تیار ہو کے جانا ہے. سو خاموش رہیں یا ان کو ریفارم کریں, وہ کیسے کریں؟
अच्छा साहब, ये बड़ा इंटरेस्टिंग सवाल है आपका। आप राणा सनावला के केस के अंदर देखें तो अगर आप दो एक्सट्रीम पोजीशंस लेते हैं, अगर राणा साहब जो है वो बेकसूर हैं, तो एक बेकसूर आदमी को 7 माह जेल के अंदर रखना इतने हाई प्रोफाइल आदमी को, ये डेफिनेटली इंसाफ की बात नहीं है। और दूसरे केस में आप एक हाइपोथेटिकल सिचुएशन है, एक अगर आम आदमी को ANF पकड़ लेती है, आप ANF को भी छोड़े, पुलिस आम जो पुलिस है अगर वो गिरफ्तार कर लेती है नारकोटिक्स के केस में, तो क्या सारी जिंदगी वो बेचारा जमानत भी करवा सकता है या नहीं करवा सकता? ये बड़े टेलिंग आपकी एक एविडेंस है हमारे इंस्टीट्यूशंस कहाँ पे खड़े हैं, उनकी कैपेबिलिटी कहाँ पे है। जहां तक सरकार अपने आप को बदनाम कर रही है, सरकार बिला वजह एक चीज की ओनरशिप लेने की कोशिश करती है, शायद उस मोमेंट को कैश करने की कोशिश करती है, क्योंकि बाद दफा अगर ये लोग कुछ अरेस्ट होते हैं वो शायद जो सियासी बयानियां था उसको री इन्फोर्स कर रही होती है वो सिचुएशन, तो जस्ट टू राइड दैट मोमेंट वो शायद उसकी ओनरशिप लेते हैं। लेकिन अभी तक पिछले 1.5 साल के अंदर आपने देखा कि ये सारी सिचुएशन बैकफायर हुई है, वेरी सीवियरली बैकफायर हुई है। हमें पता है, आपको पता है कि पीपल्स पार्टी ने आज से कुछ 40-50 साल पहले रोटी कपड़ा मकान का नारा लगाया था, आज भी उनका यही नारा है, वो मजाक बन गया
जी।
तो इस सिचुएशन के साथ मेरा ख्याल है रास्ते मदीना भी शायद खुदा ना खास्ता एक मजाक ना बन जाए। अगर देखिए, अभी तक किसी किस्म के रिफॉर्म्स का कोई प्रोसेस स्टार्ट नहीं हुआ। पीटीआई की गवर्नमेंट जो कंटेनर के ऊपर खान साहब खड़े रहे थे, बाकी लोगों ने कहा था कि हमें पता है कौन सी रिफॉर्म्स लेके आनी है, हमने पुलिस ठीक की है, हमने अस्पतालों को ठीक किया है, हमने पटवारियों को ठीक किया है। एक तो जो थोड़ी बहुत रिफॉर्म्स हुई थी वो भी रुक गई है, वो पंजाब के अंदर उनकी शक्ल नहीं नजर आ सकी, वो बलूचिस्तान के अंदर उनको इनिशिएट नहीं करवा सके। वो जो एक मोमेंटम बनता है, और जाहिर है बाकी जो पॉलिटिकल पार्टीज है उनको विली और निली फॉलो करना पड़ता है, खान साहब उस मोमेंटम को इनिशिएट भी नहीं कर पाए, दैट्स वन। एंड सेकेंडली, इनफैक्ट अगर कहीं पे कुछ चीज पहले से प्रोसेस में थी तो उन्होंने उसको रिवर्स किया है। दुरानी साहब जो पुलिस की पंजाब में पुलिस डिपार्टमेंट की रिफॉर्म्स के लिए जिनको कंसल्टेंट के तौर पर लिया गया था, किस तरह उनको निकाला गया या किस तरह वो रिजाइन उन्होंने किया, या बाद में ये जो डॉक्टर फरुख थे जो इकोनॉमिस्ट थे, उनको आपने अपना स्पोक्स पर्सन नामजद करके, और उनके जो मामलात आपने किए, आपके जो हारून साहब थे, हारून शरीफ साहब जो फॉरेन डायरेक्ट इन्वेस्टमेंट का आपने उनको चेयरपर्सन लगाया था और बेचारे को रिजाइन करना पड़ा, जितने भी काबिल लोग आए हैं वो बेचारे या उनको लात मार के निकाला गया या वो फ्रस्ट्रेट होके छोड़ के गए हैं। मुझे नहीं लगता कि खान साहब अगर अभी भी अपने एजेंडे के ऊपर कमिटेड है तो शायद उनकी वो गिरफ्त है मामलात के ऊपर जो कि होनी चाहिए, या उनको प्रॉबेबली किसी तरह से इस तरह से कंफ्यूज कर दिया गया है कि ही हैज लॉस्ट हिज फोकस ऑल टुगेदर। अब वो एक किसी पिटी की रिटोरिक के सिवा आपको रिफॉर्म की बात करने को भी नहीं मिलती, आपको वो कमिटमेंट भी नजर नहीं आती कि वो खान साहब कहां गए जिनको इश्यूज का अदराक होता था, जिनको पता होता था कि जो ले मैन है वो सफर कैसे करता है, वो हॉस्पिटल्स में कैसे मरता है, वो इलाज ना होने के पैसों के लिए कैसे मरता है। आई थिंक वो ही हैज टोटली लॉस्ट दैट टच विद कॉमन पीपल, जो कि वरीसम बात है, क्योंकि खान साहब की जो रियल कॉन्स्टिट्यूएंसी है वो लोग नहीं है जो असेंबली के अंदर जिन्होंने वोट देकर उनको वजीर आजम बनाया है।
इंस्टीट्यूशंस को स्ट्रेंथ होना, लेकिन चलो अगर आपने जो हॉस्पिटल्स का हवाला दिया है,
एजेंडे के ऊपर वोट दिया है, और मेरा ख्याल है कि उनमें से बड़ी मेजोरिटी जिनको टाइम एंड अगेन उनको जो है वो डिसअपॉइंट किया जा रहा है, मेरा नहीं ख्याल कि लेट्स से अगर 6 महीने बाद दोबारा इलेक्शन होते हैं या अपने टाइम पे भी होते हैं तो खान साहब शायद उसका 50% भी ले जा सकेंगे। एंड दैट्स अ डिसअपॉइंटिंग मोमेंट फॉर अस एज अ नेशन एज वेल। डेमोक्रेसी के ऊपर हमारा ट्रस्ट जिस तरह से खराब हुआ है, इदारों के ऊपर हमारा ट्रस्ट जिस तरह से है वो खराब होता जा रहा है, हर नए दिन एक नई सिचुएशन हमें देखने को मिलती है, ये बड़ी डिप्रेसिंग सिचुएशन है। आई डोंट नो कि ये किस तरफ लेके जाती है।
जी बहुत शुक्रिया फैयाज यासीन, आपने में ज्वाइन किया। दुर्दाना, इसी पे आप अपना नतीजा दीजिएगा कि खान साहब खामोशी से बैठे या रिफॉर्म्स लेके आए। इदारे जब भी कोई इनिशिएटिव लें, कभी किसी के जहन में ये सवाल ना हो कि इसमें कोई सियासी मदाखलत है।
देखिए, सियासी मदाखलत नैब के हवाले से अगर बात करें तो देखिए, ये नैब का तो जो ये इस वक्त इदारा है इसको तो बहुत पहले डिसबैंड हो जाना चाहिए था। बात यह है कि हमारी जो पॉलिटिकल पार्टीज हैं वो सीरियस ही नहीं है अकाउंटेबिलिटी के इशू के ऊपर, वो उन्होंने कभी इसको एज ए एक अपना कोई इम्पोर्टेंट और सीरियस मैंडेट के तौर पर लिया नहीं है, बल्कि नैब का एक मुतबादल कानून जो है वो बना चुके थे, पीएमएलएन और पीपल्स पार्टी दोनों के अदवार में बना था, लेकिन दोनों ही इन दोनों अदवार में इसके ऊपर एक बहुत नॉन सीरियस अप्रोच रही। बल्कि चौधरी निसार जिन्होंने बहुत काम किया लॉ एंड ऑर्डर के ऊपर, लेकिन इसके ऊपर भी वो बिल्कुल उन्होंने कोई मतलब वो लोगों को एक टेबल पर या वो एक पेज जो भी है उस पर नहीं ला सके। तो रिफॉर्म तो उस वक्त आएंगी ना कि देखिए जब पॉलिटिकल पार्टीज के अंदर रिफॉर्म आएंगे। पॉलिटिकल पार्टीज रिफॉर्म में इंटरेस्टेड ही नहीं है, वो पाकिस्तान को बस ये लूला लंगड़ा पाकिस्तान चलाना चाहते हैं। और देखें, हमें ये देखने की जरूरत है पाकिस्तान में कि पावर किसके पास है।
सही,
पावर देखिए ना पॉलिटिकल पार्टीज के पास पावर है। पॉलिटिकल पार्टीज के पास पावर क्यों नहीं है, वो क्यों रिफॉर्म नहीं कर। देखिए सबसे बड़ी बात ये है कि हमारी पुलिस के रिफॉर्म ही नहीं हो पाए आज तक। अच्छा, पुलिस एक सबसे बड़ा बुनियादी एक है जिसकी रिफॉर्मेशन तमाम, देखिए अब जितना भी आपका क्रिमिनल जस्टिस सिस्टम है उसकी एक अहम कड़ी पुलिस है, उसकी एक अहम कड़ी प्रोसिक्यूशन है, उसकी एक अहम कड़ी जो है वो आपके लोअर कोर्ट्स है। अच्छा, ये पूरा का पूरा आपका जो ये चेन बनती है ये पूरी की पूरी फ्लॉड है, जिसमें पुलिस सबसे ज्यादा करप्ट है। अब आप देखें कि जब पुलिस करप्ट होती है, देखिए हमें जब जहां भी इश्यूज आते हैं आप देखें आप फौज को बुलाना पड़ता है।
बिल्कुल,
तो क्या वजह है कि पुलिस अभी तक जो है उसको हम जानते बूझते अगर हम ये कर नहीं कर पा रहे या कोई हमें करने नहीं दे रहा। देखिए सबसे बड़ा मसला सियासतदानों के दरमियान ये है कि इनमें इत्तफाक नहीं है। सरदार किसी चीज को कर किसी मामले को सुलझाने के आप उन्होंने भी इनका इशू उठा कर देख लें। मैं फिर रेफर करूंगी पैनामा का केस इज ए वेरी वेरी गुड एंड वेरी बिग एग्जाम्पल। जब ये सबसे पहले कोर्ट में गया था तो कोर्ट ने वापस कर दिया था, सुप्रीम कोर्ट ने इंकार कर दिया था कि हम इसको नहीं सुनेंगे, पार्लियामेंट में जाएं, पार्लियामेंट में इसको सॉल्व करें। और पार्लियामेंट में इन्होंने आपस में झगड़े किए, आपस में लड़ाइयां की, क्योंकि हम कमीशन नहीं बनाएंगे, हम कमीशन बनाएंगे, हम ये नहीं करेंगे, हम वो नहीं करेंगे। उसके बाद इमरान खान इस्लामाबाद के लॉकडाउन का ऐलान करते हैं और उसके बाद सुप्रीम कोर्ट पे सो मोटो लेकर उसको जिन्होंने कैश करना था उसको कैश कर लिया। तो देखिए ये अभी भी जो पिछले दिनों इस्लामाबाद हाई कोर्ट के जो जज हैं चीफ जस्टिस उन्होंने कहा है कि पार्लियामेंट को चाहिए कि वो अपनी जिम्मेदारी का एहसास करे और अपने मामलात को खुल सुलझे। सारे एडमिनिस्ट्रेटिव काम आप देखें फैसले इस वक्त आपकी जुडिशरी क्या कर रही है, एडमिनिस्ट्रेटिव फैसले दे रही है। तो बात ये है कि ये इस तरह से ये सियासत का सबसे पहले
दुर्दाना हमारे साथ रहिएगा अगले सेगमेंट पे जाने से पहले। अगले सेगमेंट के लिए हमने प्राइमरीली ब्रिगेडियर इमरान मलिक साहब को जहमत दी है, वो हमारे साथ मौजूद हैं। ब्रिगेडियर साहब बहुत शुक्रिया आपका, लेकिन माफ़ी चाहता हूँ, ब्रिगेडियर शाहिद नज़ीर मोमन साहब हमारे साथ मौजूद हैं। ब्रिगेडियर साहब बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया। हमने बलूचिस्तान में निस्बतन हालात बेहतर हुए हैं अमन अमान के, वो कहते हैं पिछले साल की नस्बत, और लेकिन जो सेगमेंट पे हम बात कर रहे हैं मैं उस पर आपका क्विक एक वर्जन लेना चाहूँगा फिर हम आगे चलेंगे। वो ये है कि ANF ये तो एक तरह से सिक्योरिटी के इदारों के मातहत काम करने वाला ये इदारा है। ANF जो है वो प्रोसिक्यूट करता है एक बंदे को, 6 महीने तक कोई साबित नहीं करता, फिर वो जमानत हो जाती है और मुमकिन तौर पे मुकदमा आगे इस पेस से अगर चलता रहा या इन एविडेंस के साथ तो कुछ नहीं निकलेगा। सो क्या इदारों को अपनी क्रेडिबिलिटी का ख्याल नहीं होता, हाई प्रोफाइल बंदों पे हाथ डालें लेकिन पल्ले कुछ ना हो, तो इससे तो लोगों का एतमाद मुतज़लज़ल होगा। कल मैं देख रहा था किसी ने लिखा भी था कि अब उसके बाद अगर कोई मुलज़िम ओरिजिनल जेन्युइनली किसी गलत काम में या स्मगलिंग में इन्वॉल्व हो, दावा भी आ जाए, तो कोई बंदा यकीन नहीं करेगा कि ANF सही कह रहा है। क्या कहेंगे आप? जी शाहिद नज़ीर मोमन साहब।
अच्छा जी, बहुत शुक्रिया। जहां तक इस केस का ताल्लुक है तो मेरे ख्याल में जो शुरू की प्रेस कॉन्फ्रेंस थी उसमें जो इंटीरियर मिनिस्टर था जिसके अंदर ANF आता है, शहरयार अफरीदी और फिर उसके साथ DGNS भी मौजूद था, और उन्होंने बड़े वसूख से और बहुत ही ज्यादा जोर देकर के शायद उनके पास ऐसे ऐसे मजबूत सबूत हैं और कि उनका जो इस्तगासा का जो केस है वो लगता है कि मेरे ख्याल में 10-15 दिन में चालान भी होगा और 10-15 दिन में ये सबूत भी पेश करेंगे। लेकिन अफसोस की बात ये है कि ये एक पॉलिटिकल सिलसिला बन गया है। जिस तरीके से पहले लोग कहते हैं कि पाकिस्तान में पॉलिटिकल विक्टिमाइजेशन है, आपको बैंक चोरी का इल्जाम भी लगाया जाता है और फिर आप अंदर होते हैं कुछ अरसे के लिए और फिर छोड़ दिया जाता है। इसी तरीके से शेख रशीद पर एक बना था उसका क्लाशनकोव का केस और वो 6-7 महीने बन रहा। तो अनफॉर्चुनेटली हमारी जो पॉलिटिकल हिस्ट्री है इसमें जो विक्टिमाइजेशन है, क्योंकि इस केस में तो बाकी कोई चीज सामने अभी तक नहीं आई है। अलबत्ता एक चीज जिसके बारे में कहा जा रहा था कि भाई ये पॉलिटिकल विक्टिमाइजेशन हो सकती है और अब जो उसकी जमानत हुई और अभी तक कोई सबूत नहीं आया तो लगता है वो है। लेकिन एक बात है जो आपने जिस तरह इशारा किया था कि एनएस का जो डीजी है वो आर्म फोर्सेस का होता है, बाकायदा बावर्दी उधर वो बैठा हुआ था और जाहिर है उसने भी ये इंडिया दिया कि सब कुछ है अपनी जगह पर। लेकिन मेरे ख्याल में मुझे अफसोस इस बात से कि पूरे चांदबीन के साथ हम चीजों में बहुत जल्दी कर देते हैं। अगर ये प्रेस कॉन्फ्रेंस चंद दिन बात करता और फिर हकायक के मुताबिक करता तो इस किस्म के जो वो एम्बेरसमेंट होती है स्पेशली मैं फील करता हूँ वर्दी के लिहाज से जो हो जाती है तो फिर क्रेडिबिलिटी बहुत ज्यादा इफेक्ट हो जाती है। तो मैं तो ये था कि चलो पॉलिटिकल उस पर दो या पुलिस का महकमा है या और कोई ऐसा महकमा और जहाँ पर इस किस्म के हालात होते हैं, लेकिन स्पेशली नेट के लिहाज से जो बड़ा सेंसिटिव इशू होता है और नेट का, क्योंकि इंटरनेशनल तौर पर भी इसको बड़ा क्लोजली मॉनिटर किया जाता है और बड़े कोऑर्डिनेशन होती है बिरूनी मुल्कों के साथ और सारे। और
जी ब्रिगेडियर साहब की लाइन ड्रॉप हो गई है तो हम एक ब्रेक ले लेते हैं। ब्रेक के बाद जब वापस आएंगे तो बात करेंगे बलूचिस्तान के अंदर तशद्दुद के वाकयात में कमी, साल 2019 के अंदर वो रिपोर्ट हो रही है, एक ब्रेक के बाद उसका जायजा लेते हैं।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं। डायल कीजिए हमारा फ्री नंबर 0800-777-7789। ये नंबर सिर्फ आपकी लैंडलाइन से मुफ्त है, मोबाइल फोन से नहीं। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है प्रोग्राम में, जहां रंग में हूँ अरशद हसन और प्रोड्यूसर हैं हमारे साथ फायजा बुखारी। और बात हम कर रहे हैं प्रोग्राम के सिलसिले में बलूचिस्तान में तशद्दुद के वाकयात में कमी के ऊपर। एक रिपोर्ट जो सामने आई है उसमें बताया ये गया है कि बलूचिस्तान जो पाकिस्तान का एक शोरिश ज़्यादा सूबा रहा है, यहाँ पर बड़ी तादाद में कैजुअलिटीज़ होती रही हैं, बड़ी तादाद में यहाँ पे धमाके हुए हैं और ख़ास तौर पर लॉ इन्फोर्समेंट एजेंसीज़ को उसमें उसका निशाना बनाया गया है। सो बताया यह गया है कि पिछले अरसे की नस्बत और पिछले बरसों की नस्बत इस साल उस तशद्दुद में 33% जो है वो कमी वाकई हुई है, अगर इसका मुवाजना 2018 के साथ करें। साल 2019 भी लीथल था, 145 अफराद जो हैं उसमें वो लुकमा अजल बने, वो मारे गए हैं, जिनमें से बताया जाता है कि 86 जो हैं उनका ताल्लुक सिक्योरिटी एजेंसी से था। इसी तरह ज़ाहिर बहुत सारे लोग उसमें ज़ख्मी भी हुए हैं। सो बलूचिस्तान की सूरतहाल का जायज़ा लेते हैं कि इस कमी की क्या रीज़न है, सिक्योरिटी फोर्सेस ने वहाँ पे किस तरह से ऑपरेट किया है और पॉलिटिकली पॉलिटिकल सेटलमेंट का स्टेटस क्या है कि लोग या ख़ास तौर पे वो जो जिन लोगों ने हथियार उठा रखे हैं वो किस हद तक रियासत के ऊपर किसी भी सतह पे दोबारा इंगेज करने या उस पर एतमाद करने के लिए तैयार हैं। दुर्दाना नजम हमारे साथ मौजूद हैं और ब्रिगेडियर साहिद नज़ीर मोहम्मद साहब हमें ज्वाइन दोबारा कर चुके हैं। सो दुर्दाना, सबसे पहले आप अपनी राय दीजिएगा, बलूचिस्तान एक साल में कहते हैं 33% 2018 की नस्बत ये कमी हुई है, क्रेडिट किसको जाएगा?
देखिए ठीक है, वहाँ लॉ एंड ऑर्डर की सिचुएशन इम्प्रूव हुई होगी, क्रेडिट तो ऑब्वियसली वहाँ की हुकूमत को ही जाना चाहिए और हमें पता है कि वहाँ बहुत सारी हुकूमतें हैं जो मतलब जिनका अमल दखल वहाँ होता है, होता रहा है और है भी। लेकिन बात यह है कि मैं भी पिछले दिनों बलूचिस्तान के हवाले से ही कुछ चीजें पढ़ रही थी, तो अमन व अमान की अब ये देखना होगा कि ये कितनी बैलेंस्ड है, ये जो अभी रिपोर्ट आई है अगर ये गवर्नमेंट की तरफ से है तो क्या इसमें तमाम अवामिल को, देखिए अमन व अमान का जो मामला होता है वो सिर्फ इस चीज से नहीं होता कि अब डम जो किल एंड डम की पॉलिसी थी जो पहले वहाँ बहुत ज्यादा उसको रवा रखा जाता था, क्या उसमें कमी आई है इसके अलावा भी चीजें देखने की जरूरत है कि जो पीस है उसके हवाले से देखें, अभी भी बहुत सारे बलोचिस्तान में इलाके ऐसे हैं जहां साफ पानी नहीं है, जहां तालीम का फुकदान है, अंडर डेवलपमेंट बहुत ज्यादा है, स्टंटिंग बच्चों में बहुत ज्यादा है, तो बहुत से काम जो है वहाँ अभी होने वाले हैं। उसके हवाले से कोई ऐसी इतनी मुस्बत खबरें वहां से नहीं आ रही, तो ये देखने की जरूरत है कि ये कितनी बैलेंस है ये रिपोर्ट, और क्या इसके अंदर तमाम जितने भी अवामिल हैं उनको क्या कवर किया गया है, मतलब पॉजिटिविटीज और नेगेटिविटीज तमाम को देखा गया है। जैसे मैंने अभी पहले कहा कि ठीक है, अब जो किल एंड डम की पॉलिसी थी उसके ऊपर अब बात नहीं होती, वो उसमें कमी आई है, और वो जो लोगों को उठाया जाता था डिसअपीयरेंस से जो केसेस हैं वो उसमें कमी आई होगी, लेकिन जो पहले डिसअपीयर्ड हो चुके हैं लोग जिनके ऊपर आवाज उठाई जाती है उनकी वापसी का क्या सिलसिला है, क्या वो उनकी बाजियाबी कैसे होगी, क्योंकि अब देखें वो एक ऐसी खबर है जिसके बारे में मेरा ख्याल है इस वक्त मीडिया बिल्कुल खामोश है, उस पर कोई बात नहीं हो रही क्योंकि उस पर बात करने दी नहीं जाती, तो वो एक बहुत बड़ा मसला है, उसको भी देखना होगा। तो ऑब्वियसली जैसे आपका सवाल था कि किसको किसके खाते में डालना है ये अमन व अमान, तो ऑब्वियसली हुकूमतें जो हुकूमत चला रही होती है उसी का ही उसको ही क्रेडिट मिलता है, लेकिन बलूचिस्तान के हवाले से हमें ये देखने की जरूरत है कि वहाँ क्या लोगों तक देखें, बलूचिस्तान के बाद मतलब क्या लोगों तक वो खुशहाली जो दूसरे अर्बन एरियाज में पाकिस्तान के अर्बन एरियाज में रिलेटिवली जो मयस्सर है, क्या उनको मयस्सर है
जी।
जो मेरा ख्याल है कि अभी ऐसा कुछ नहीं है, बलोचिस्तान अभी भी आई कैन से विद श्योरिटी कि बलोचिस्तान स्टिल द मोस्ट अंडर डेवलप्ड प्रोविंस ऑफ पाकिस्तान। कोयटा को ही जाकर आप देख लें तो कोयटा में अभी तक ऐसे इलाके हैं जहाँ साफ पानी आपको नहीं मिलेगा, बल्कि कोयटा के बारे में तो यही कहा जाता है कि वहाँ दो शहर आबाद हैं, एक कंटोनमेंट है और एक दूसरा कोयटा है। तो इन चीजों को जब तक हम ये इनइक्वालिटीज जो है, ये इनइक्वालिटी का जो मसला है, देखिए लॉ एंड ऑर्डर जो है उसका बहुत सारा ताल्लुक जो होता है वो इनइक्वालिटी के साथ जुड़ा हुआ होता है। वक्ती तौर पर आप चीजों को सप्रेस कर सकते हैं, लेकिन एक बिल्कुल एक फॉर लॉन्ग टर्म पीस उसके लिए बहुत जरूरी है कि हम चीजों को मतलब इक्वालिटी के साथ जो है वो उसको देखें, और जो सम्राट है अर्बनाइजेशन के या मॉडर्नाइजेशन के वो उन लोगों तक भी पहुंचने चाहिए जो बलोचिस्तान के मतलब आप वहाँ के मुख्तलिफ जगहों पर जो लोग रहते हैं, क्योंकि बलोचिस्तान में इस तरह का कुछ नहीं है, लॉ एंड ऑर्डर सिचुएशन ठीक हो सकती है लेकिन इनइक्वालिटीज बहुत सारे जो है गैप्स जो है वो अभी भी मौजूद है वहाँ।
ब्रिगेडियर साहिद नज़ीर मोहम्मद साहब, बलोचिस्तान एक साल में जो ये इम्प्रूवमेंट है क्या वजूहत हैं, और जैसे दुर्दाना कह रही हैं कि वो सर्टन पॉकेट्स की बात नहीं, अगर पूरे बलोचिस्तान की बात हो तो उसको कैसे सिक्योर किया जाए? जी ब्रिगेडियर साहब, जी ब्रिगेडियर साहिद नज़ीर मोहम्मद साहब, आप मुझे सुन सकते हैं? जी ब्रिगेडियर साहब, आपको मेरी आवाज़ आ रही है? जी लगता है कि वो हमारे साथ हैं लेकिन उन तक मेरी आवाज़ नहीं पहुंच पा रही, हम उनको दोबारा कनेक्ट करते हैं और देखते हैं कि वो हमारे साथ हों। दुर्दाना ये बताइएगा कि इसके अलावा ज़ाहिर एक परमानेंट पीस है ना, उसमें एक पॉलिटिकल सेटलमेंट है, इवन स्टेट ये ऑफर करती रही है कि इंगेज किया जाए वो लोग जो पहाड़ों पर चले गए हैं या वो लोग जो मुल्क से बाहर बैठ के ऑपरेट कर रही हैं उनको, तो ये पॉलिटिकली इंगेज करना कितना ज़रूरी है? अभी तो हम अगर देखें तो हुकूमत की जो अपनी इत्यादी जमातें हैं वो आलमोस्ट इसी सिक्योरिटी से मुतालका इश्यूज़ के ऊपर ऐसे स्टेज पे खड़ी नज़र आती हैं कि जहाँ वो कभी भी गवर्नमेंट को गुड बाय कह सकती हैं, वो मुतमैन नहीं है कि बड़े इनिशिएटिव लिए जा रही हूँ। सो सियासी तौर पर या जितने सियासी स्टेक होल्डर्स हैं उनका साथ रखना कितना ज़रूरी है, और उस वक्त कितने ऑन बोर्ड हैं स्टेट के साथ?
देखिए अगर हम बलोचिस्तान की बात करें कि ठीक है, आपको याद होगा कि बहुत सारे वाकयात हुआ करते थे जिसमें हजारा के लोगों को मारा जाता था। असल में पाकिस्तान में अमन व अमान की इसलिए भी जरूरत है कि आपको पता है फैक्ट्स का एक बहुत बड़ा सिलसिला हमारे सर पर है, तो उस हवाले से भी ऑब्वियसली हुकूमत की एक जिम्मेदारी थी कि वो इन बहुत सारी जमातों को जो है वो काबू में करें और उनसे वायलेंस को जो है वो मतलब सेक्टेरियन वायलेंस है, इस किस्म की तमाम चीजों को जो है वो दूर किया जाए, क्योंकि बहुत सारी चीजों में देखिए वेदर वी लाइक इट और नॉट, बहुत सारी चीजों में स्टेट जो थी उसने बहुत सारी चीजों के ऊपर जिसे कहते हैं ना तो उसको नजरअंदाज किया हुआ था. वी हैड अलाउड थिंग्स टू हैपन इन पाकिस्तान बिकॉज उस वक्त वो हमारे स्टेट इस तरह से कई दफा काम करती है तो बहुत सारी चीजें जो है वो हम होने देते हैं या उनसे हमारी इस तरह की तवज्जो नहीं होती, प्रायोरिटीज हमारी डिफरेंट हो जाती है. तो वो भी देखिए उसमें कमी तो ऑब्वियसली आई है और वहाँ जो सेक्टेरियनिज्म का एक जिन था उसको काबू में किया है, लेकिन वो हमारी जरूरत है. ऑब्वियसली हमने पूरी दुनिया में हमारा जो एक इमेज बनता जा रहा था उसकी वजह से उसको हमने काबू में किया. लेकिन ये है कि देखिए हिंदुस्तान के हवाले से देखें पॉलिटिकल पार्टीज का मेरा नहीं ख्याल है बहुत ज्यादा अमल दखल है वहाँ. वहाँ हमें पता है कि वहाँ फौज जो है उसका ज्यादा असर रसूख है और फौज ही बलूचिस्तान के मामला को चलाती है whether we like it or we not, whether we don't like it.
ब्रिगेडियर
का ख्याल है कि आने के बाद ये चूंकि वो एक पेज पे है तो फौज को पोलिटिकल पार्टी की ज्यादा मुदाखलत वहाँ हुई नहीं, इसलिए मुझे लगता है कि वो चीजों को और तरह से मैनेज हो रही है वहाँ.
ब्रिगेडियर शायद नजीर मोहम्मद साहब आप मुझे सुन सकते हैं? जी ब्रिगेडियर साहब आप हमारे साथ हैं, आप मुझे सुन सकते हैं?
जी मैं सुन रहा हूँ.
जी हम ये पूछना चाह रहे हैं कि बलूचिस्तान में एक साल में 33% वो कहते हैं कि जो वायलेंस है तशद्दुद में कमी आई है. इस बैकड्रॉप में हम पूछ रहे हैं कि एक तो क्रेडिट किसके जाएगा, दूसरा इसको मजीद बेहतर करने के लिए सियासी तौर पे किस इंगेजमेंट की जरूरत है?
जी जहाँ तक बलूचिस्तान का ताल्लुक है तो अनफॉर्चुनेटली पाकिस्तान में उसके रकबे के लिहाज से और उनके लोगों को जो तरक्की देनी थी और उस तरीके से न उनकी पोलिटिकल इतनी मेन स्ट्रीमिंग हुई है और दूसरी तरफ पर जो वहाँ पर जो नेचुरल वो विल थे गैस है या इसके अलावा बाकी मिनरल है सेंडेक वगैरह है तो वहाँ की जो रिसोर्स है उसका वो हिस्सा उन पर खर्च नहीं होता. और तीसरी बात ये कि बार बार मिलिट्री ऑपरेशन हुए हैं तो जिसकी वजह से लोगों में और थोड़ी सी बदली भी पाई जाती है. तो असल में इसका जो अभी वायलेंस में कमी आई है एक तो ये है कि सब नेशनलिस्ट इसके बाद उनका जो स्पेशली जो इंडिया की तरफ से उनकी जो खुलकर सपोर्ट आई तो उस सपोर्ट की वजह से लोगों ने उनको से किनारा कशी या दूरी इख्तियार कर ली. दूसरी तरफ पर ये है कि पोलिटिकल जो सिक्योरिटी इदारे हैं उन्होंने भी अपना ह्यूमन इंटेलिजेंस और टेक्निकल इंटेलिजेंस को बढ़ा दिया है. और तीसरी बात ये है कि ईरान के साथ जो हमारे दो दो मिलिटेंट ऑर्गेनाइजेशन है, एक जिंदल्ला है दूसरा है ये बलूचिस्तान बीएलए है तो वहां पर स्पेशली जो उनके जो छुपने की जगह थी आना जाना था अक्रॉस द बॉर्डर क्योंकि वो पेट्रोलिंग दोनों साइड पर शुरू हो चुकी है उसकी वजह से भी काफी कम हो चुका है. और तीसरी बात ये है कि अफगानिस्तान में जब से ये अमन का सिलसिला सफर शुरू हुआ है तो अफगानिस्तान में भी उनको ज्यादा पनाह या उनकी तरफ से सपोर्ट भी कम हो चुका है इस किस्म के ग्रुपों का. और पांचवी बात ये भी है कि जो नए पोलिटिकल डिस्पेंसेशन है और इसमें भी थोड़ी सी तब्दीली आई हुई है कि अभी सिर्फ सरदारों तक महदूद नहीं है बल्कि लोगों के साथ उनका इंटरेक्शन कुछ बढ़ भी गया है. और एक और चीज भी ये है कि लोग तो वैसे भी वायलेंस से तंग आ चुके हैं ख्वा वो पाकिस्तान में हो ख्वा वो अफगानिस्तान में हो ख्वा वो के इलाका हो या बलूचिस्तान हो तो लोग भी इस किस्म के लोगों को सपोर्ट करना अब तो
बहुत शुक्रिया ब्रिगेडियर शाहिद नज़ीर मोहम्मद साहब आपने हमें ज्वाइन किया. दुर्दाना हमारे साथ रहिएगा, अगले सेगमेंट पे आपकी हम राय शामिल करना चाहेंगे. सामिन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और अगले सेगमेंट पे रिलीजियस फ्रीडम पे बात करेंगे पाकिस्तान में स्टेट ऑफ रिलीजियस फ्रीडम.
ताज़ा तरीन खबरों खसूसी फीचर्स टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں فائزہ بخاری۔ پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان میں مذہبی آزادیوں کے اسٹیٹس کے اوپر، اور پس منظر یہ ہے کہ امریکہ نے اپنی ایک امریکہ کے جو محکمہ خارجہ ہے اس میں وہ ایک رپورٹ سالانہ جاری کرتا ہے دنیا بھر میں ریلیجیس فریڈم کے اعتبار سے، اور اس میں پاکستان کے بارے میں جو ریمارکس آئے ہیں اس پہ پاکستان زیادہ مطمئن نہیں ہے۔ ریمارکس کیا ہیں؟ 20 دسمبر کو یہ رپورٹ جاری ہوئی تھی اور امریکی وزیر خارجہ نے یہ کہا تھا کہ برما، چین، ایریٹریا، ایران، شمالی کوریا، پاکستان، سعودی عرب، تاجکستان، ترکمانستان ان ملکوں میں شامل ہیں جنہیں بین الاقوامی مذہبی آزادی کے 1998 ایکٹ کی روح سے خصوصی تشویش کے حامل ملک قرار دیا جاتا ہے، یعنی وہاں پہ مذہبی آزادیوں کے اوپر خاص طور پہ کنسرنز ہیں۔ اور ان کا یہ بھی کہنا تھا کہ ان ملکوں میں مذہبی آزادی کے معاملات منظم، جاری اور مختلف نوع قسم کی خلاف ورزیاں جو ہیں وہ نہ صرف جاری ہیں بلکہ انہیں برداشت بھی کیا جاتا ہے۔ پاکستان کے دفتر خارجہ نے ایک بیان میں یہ کہا ہے کہ یہ نشاندہی کرنے کا یہ عمل ملکوں کا انتخاب کر کے انہیں ہدف بنانے کے مترادف ہے، اور یوں یہ رویہ مذہبی آزادی کو فروغ دینے کے اعلانیہ مقصد کے حصول میں مددگار نہیں ہو سکتا ہے۔ پاکستان نے امریکی محکمہ خارجہ کی جانب سے اس رپورٹ کو کہ وہ مذہبی آزادیوں سے متعلق جو ہے وہ پاکستان کو خصوصی تشویش کے حامل ملکوں میں شامل کیا گیا ہے، یک طرفہ اور من گھڑت قرار دیا ہے، منمانا قرار دیا ہے۔ دردانہ نجم ہمارے ساتھ موجود ہیں اور ہمیں جوائن کیا ہے الیاس مسیح صاحب نے، آل نیبرز آرگنائزیشن کے فاؤنڈر ہیں، امریکہ میں بیسڈ ہیں، ان سے ہم بات کرتے ہیں اس پس منظر میں بھی، اور پھر آج کرسمس بھی ہے پوری دنیا میں، کرسچن کمیونٹی، مسیح برادری حضرت عیسیٰ علیہ السلام ان کا یوم پیدائش منا رہی ہے، امریکہ میں یہ ہالیڈے سیزن ہے۔ سو دونوں مہمانوں کا بہت شکریہ۔ الیاس مسیح صاحب، آپ ذرا مذہبی آزادیوں کے ریفرنس میں امریکہ کی جو یہ رپورٹ ہے جس کا میں نے حوالہ دیا اور پاکستان کا ورژن ہے، اس پہ کیا کہیں گے؟ بہتر کرنے کی ضرورت ہے؟ آلریڈی حالات بہتر ہیں بہت سارے دیگر ممالک سے اگر موازنہ کریں اس ریجن کے اندر؟
بہت بہت شکریہ جی، میں بہت شکر گزار ہوں وائس آف امریکہ کا، آپ ہمیں یہ موقع دیتے ہیں کہ ہم یہاں پر آ کے اپنے خیالات کا اظہار کر سکیں۔ میں اس ریلیجس فریڈم رپورٹ کے حوالے سے یہ سمجھتا ہوں کہ پاکستان نے بہت کچھ بہتر کیا ہے پاکستان میں ریلیجس فریڈم کے حوالے سے، کیونکہ میں ابھی ریسنٹلی، ابھی 2 دن ہوئے ہیں کہ ہم پاکستان سے واپس آئے ہیں، میں اپنا ڈیلیگیشن لے کے گیا ہوا تھا امریکن ریلیجس لیڈرز، ہم تقریباً 7 لوگ تھے، اور ہم نے بہت اچھے طریقے سے ریلیجس فریڈم کو، کرسمس سیزن کو پاکستان میں انجوائے کیا، اور ہم نے پاکستانی ریلیجس لیڈرز کے ساتھ مل کے، پاکستانی مسلم ریلیجس لیڈرز کے ساتھ مل کے کرسمس کیک کاٹا، اور ہم بڑے خوش ہیں پاکستان کے اور پرائم منسٹر عمران خان صاحب کے کہ انہوں نے پاکستانی کرسچنز کو ریلیجس فریڈم دی ہے، سیکیورٹی دی ہے، اور میں سمجھتا ہوں کہ یہ کافی پازیٹیو ہے۔ میں یہ نہیں کہتا کہ 100% سب کچھ ٹھیک ہے پاکستان میں، بہت سارے ایسے ایریے ہیں جہاں پہ بہت سارے چیلنجز ہیں، وہاں پہ ریلیجس فریڈم نہیں ہے، ہمیں اور زیادہ ورک کرنے کی ضرورت ہے۔
جی دردانہ نجم صاحب، امریکہ کے محکمہ خارجہ کی رپورٹ، پاکستان کے ورژن اور گراؤنڈ ریئلٹیز۔
دیکھیں امریکہ میں اگر آپ کو پچھلے دنوں سے آپ ان کا پورا سلسلہ دیکھیں تو منافقت کی ایک انتہا ہے کہ انڈیا میں جو کچھ ہو رہا ہے اس وقت، اچھا انڈیا کو انڈیا میں انہوں نے لاک ڈاؤن کیا ہوا ہے، کشمیر کو ایک جیل بنایا ہوا ہے، اس سے کوئی بات نہیں ہو رہی، جبکہ وہاں مسلمانوں کا معاملہ ہے، وہ پورا سیکٹیرین معاملہ چلے ان سے نہیں، اس کو ریلیجن کے بیس کے اوپر وہ سارا ہو رہا ہے، وہ مسلمانوں کے خلاف ہے۔ پھر ابھی جو ان کا انہوں نے دیکھے جو بل لے کر آیا ہے، سٹیزن شپ کا بل جو ہے، جس میں کہ انڈیا کے اندر خود بہت سارے فسادات ہو رہے ہیں، پروٹیسٹ ہو رہے ہیں، اور ایک ہلکا سا بیان آ گیا انڈیا کے اوپر کوئی بات نہیں کی گئی، جس شگومت کے ساتھ پاکستان کے خلاف بات کی جاتی ہے۔ اسی کے مقابلے میں آپ دیکھیں کہ ویگر جو چائنا میں جینجیانگ غالباً میں صحیح اگر پروناؤنس کر رہی ہوں، وہاں کے حوالے سے بھی انہوں نے کانگریس میں ایک ریزولوشن پاس کی کہ جی وہاں مسلمانوں کے ساتھ بہت ظلم و تشدد ہو رہا ہے۔ پھر ہانگ کانگ میں جو پروٹیسٹ ہو رہے تھے اس کے خلاف جو ہے وہ ایک غالباً کانگریس کی یا سینٹ کی ریزولوشن ہے جو پاس کی گئی۔ تو جہاں آپ دیکھیں امریکہ کے مفادات نہیں ہیں، جہاں امریکہ سمجھتا ہے کہ یہاں ہم نے جو ہے وہ ایک اگینسٹ جانا ہے، تو امریکہ باقی تمام چیزوں کو بلائے تاک رکھ کر جہاں جہاں اصل میں دیکھیں جہاں ہیومن رائٹس کی وائلیشن ہو رہی ہوتی ہے, لیکن ہیومن رائٹس وائلیشن کو ریلیجن کے اوپر بھی جو وائلیشن ہوتی ہیں وہ بھی ہیومن رائٹس میں آتی ہیں. تو جہاں امریکہ کو لگتا ہے کہ یہاں ہمارے مفادات کو زرد نہیں لگے گی, ساری یہ بات وہی جو ہم ہمیشہ کہتے ہیں کہ جیو پولیٹیکل جو ہے وہ اس کو سامنے رکھ کر سارے فیصلے کیے جاتے ہیں, تو ہیومن رائٹس بھی جو ہے وہ اس کو بارگین کیا ہوا ہے کہ جہاں وہ سمجھتے ہیں کہ اگر جہاں ہماری مارکیٹ کو مطلب ہارم نہیں ہے, جہاں کوئی پرابلم نہیں ہمیں آتی, وہاں جو ہے وہ ہیومن رائٹس وائلیشن کی اوپر بات کر لی جاتی ہے, اور جہاں وہ سمجھتے ہیں کہ بات کرنے سے ہمارا نقصان ہوتا ہے وہاں وہ خاموشی تان لیتے ہیں. تو اصل میں تو دیکھیں یہ تمام منافقت ایک دکھائی جا رہی ہے امریکہ کی طرف سے. پاکستان میں کون سی دیکھیں, پاکستان میں کسی ایک برادری یا کسی ایک مذہب کے خلاف کوئی ایسا سوچا سمجھا منصوبہ نہیں چلایا جا رہا اور نہ کبھی ہوا ہے. احمدیوں کے حوالے سے ہاں بالکل ہمارے کچھ قوانین ہیں, جیسے بلسفمی لا ہے جس کے اوپر بات ہونی چاہیے, جس پر بات نہیں کی جاتی, اور اس کے اوپر بالکل وہ ایک ایسا قانون ہے جس کے اوپر ہم نے بہت مطلب یہ کہ اس کو نظر ثانی ہے جو بھی کہہ لیں, تو اس پہ بات بہت سارے لوگوں نے لکھنے کی کوشش کی اور اس پہ بہت کچھ ہوا ہے ہمارے ملک میں. لیکن اس کے علاوہ آپ دیکھیں کہ اگر آپ ایک میجورٹی آپ اس کو دیکھیں تو ایسا کچھ نہیں ہے کہ پاکستان میں اقلیتوں کی زندگی جو ہے وہ بہت حرام ہے. یہاں تو جو میجورٹی میں لوگ ہیں ان کی زندگی بھی اتنی ہی حرام ہے. اتنی ہی حرام سے مراد یہ ہے کہ اتنی ہی وہ تکلیف میں ہیں, اتنی ہی وہ مشکلات کو فیس کر رہے ہیں. اسی طرح سے کوئی ایسا نہیں ہے کہ ہمارے ہاں کوئی ایسا قانون نہیں بنا ہوا. ہاں ہمارے کچھ ٹریڈیشنل ایسے تھے, جیسے ہم کہہ سکتے ہیں کہ کرسچنز کے حوالے سے ہم نے بہت ساری ہیومن رائٹس وائلیشن اس طرح سے کی کہ ہم نے ان کو ڈگنیٹی وہ نہیں دی جس سے وہ حقدار ہے, جیسے ان کو سینیٹری کے کاموں میں لگا دیا یا اس طرح کی چیزیں. وہ وقت کے ساتھ ساتھ جیسے جیسے ہماری اویئرنیس بڑھتی جا رہی ہے, بہت سے ہمارے پڑھے لکھے طبقات جو ہے وہ اس میں سے باہر نکل آئے, اور پھر دیکھیں جس کمیونٹی کے اوپر یہ آواز اٹھائی جاتی ہے جس کے خلاف, اس کمیونٹی کا بھی ایک حق پہنچتا ہے کہ وہ اپنے آپ کو اپلفٹ کرے. اور میں سمجھتی ہوں کہ پاکستان میں اگر کوئی کرسچن ہے یا ہندو ہے یا پارسی ہے, جس نے بھی محنت کی ہے, جس نے بھی اپنے دم پر آگے بڑھنے کی کوشش کی ہے, اس نے اور اگر اپرچونٹی اس کو ملی ہے تو وہ آگے بڑھا ہی ہے. لیکن اپرچونٹی کی اگر بات کریں, لیکن پاکستان میں میرٹ اگر میرٹ کا قتل ہوتا ہے تو وہ تمام لوگوں کے میرٹ کا قتل ہوتا ہے, وہ مسلمان ہو, کرسچن ہو, یہودی ہو, جو بھی.
بالکل.
اور اگر کسی کو اپرچونٹیز کی کمی ہے تو دیٹ سیم وتھ می ایز ویل, اگر وہ کسی کرسچن کو نہیں مل رہی. تو یہ اس طرح کی جو رپورٹس ہے وہ بالکل ایک ون سائڈڈ اپروچ لے کر, ہاں اگر امریکہ بالکل ایکوالٹی کے اوپر کوئی رپورٹ شائع کرنا چاہتا ہے تو پھر اکراس دا بورڈ کرے, اور اس میں سب سے پہلے انڈیا جو ہے وہ اس وقت مجرم ہے, جس کی اپنی آبادی خود کہہ رہی ہے, اپنے لوگ خود کہہ رہے ہیں کہ وہ سب سے زیادہ ہیومن رائٹس کی وائلیشن, جس میں ریلیجیس وائلیشن ہے, اس کا مرتکب ہے.
جی, اب ہمارا جو اگلا سیگمنٹ ہے وہ کرسمس سے متعلق ہو رہی ہے کہ قائد اعظم کا پاکستان اور آج کل پاکستان میں ایک نیا پاکستان ہے اور ایک پرانا پاکستان ہے. سو قائد اعظم کے پاکستان کو کہاں پہ ڈھونڈے؟ سو پہلے کرسمس کے تہوار کے بس منظر میں ذرا بات کر لیتے. پوپ فرانسس وہ تمام دنیا کے اندر جو مسیحی برادری ان کو مبارکباد دے رہے ہیں, کیونکہ 1.3 بلین تقریباً 1.5 ارب کرسچن کمیونٹی جو ہے, اس کے جو اراکین ہیں وہ آج کیتھلک کرسچن جو ہیں, وہ حضرت عیسیٰ علیہ السلام ان کا یوم پیدائش منا رہی ہیں. اور پوپ فرانسس نے اپنے ایک پیغام میں یہ کہا ہے کہ یہ دن یہ یاد دلاتا ہے, حضرت عیسیٰ علیہ السلام کا یوم پیدائش یہ یاد دلاتا ہے کہ خداوند تعالیٰ اپنے بندوں سے محبت جاری رکھے ہوئے ہے اور ان اپنے بندوں پہ مہربان ہیں, باوجود اس کے کہ ہم میں سے بہت سارے لوگ جو ہیں وہ کوئی مثالی نمونہ نہیں ہیں, بدترین وہ لوگ ہو سکتے ہیں, ورسٹ ہو سکتے ہیں, ان کا یہ لفظ ہے. سو انہوں نے بھی کرسمس جو ہے وہ منائی ہے سینٹ پیٹر بیسیلیکا میں, اور ہزاروں لوگ وہاں پہ موجود تھے. سو یہ ایک پیغام ہے. پاکستان دنیا بھر میں اس وقت ہم دیکھتے ہیں کہ جو کرسچن کمیونٹی ہے, جو کیتھلک کرسچنز ہیں, وہ یہ دن منا رہے ہیں بڑی جوش و خروش اور مذہبی عقیدت کے ساتھ. سو بات ہم کر لیتے ہیں الیاس مسیح صاحب سے. الیاس صاحب, اس دن کا پیغام کیا ہے ان سیلیبریشنز کا اور حضرت عیسیٰ علیہ السلام کے یوم پیدائش کا؟ جی الیاس مسیح صاحب.
جی بہت شکریہ. کرسمس کا جو میسج ہے بہت سمپل ہے کہ خدا نے پوری دنیا میں پرنس آف پیس جیزس کرائسٹ کو بھیجا کہ پوری دنیا میں امن اور سلامتی قائم ہو. اور جیزس کرائسٹ آپ دیکھیں پوری دنیا میں ہر ہر جگہ پہ کرسمس سیلیبریٹ کی جاتی ہے, چاہے وہ کرسچن کنٹری ہو, مسلم ہو, ہندو ہو, کوئی بھی کنٹری ہو, سب اس چیز کو بہت اچھے طریقے سے سیلیبریٹ کرتے ہیں.
صحیح.
اور میں یہ سمجھتا ہوں کہ یہ خدا کا ایک بہت بڑا تحفہ ہے ہم سب کے لیے کہ ہم اس کی آمد کو ویلکم کریں اپنی زندگیوں میں بھی اور اپنی کنٹریوں میں بھی. اور میں بڑا شکر گزار ہوں پاکستان کا کہ وہاں پر پاکستان میں کرسمس بڑے جوش و خروش کے ساتھ منائی جا رہی ہے اور وہاں پہ کرسمس ٹرین چلائی گئی ہے کرسمس سیزن پہ. تو یہ ساری چیزیں ایک میں سمجھتا ہوں کہ بہت اچھا میسج ہے کہ ہم سب کے لیے ایک امن اور سلامتی ہو پوری دنیا میں.
بہت شکریہ آپ کا الیاس مسیح صاحب, آپ نے ہمیں جوائن کیا. درزانہ نجم آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود رہیں. اور سامعین, پروگرام کے بالکل آخر میں آج یہ ذکر کریں گے کہ آج جیسے دنیا بھر میں حضرت عیسیٰ علیہ السلام کا یوم پیدائش منایا جا رہا ہے, پاکستان میں بالخصوص اپنے بانی پاکستان قائد اعظم محمد علی جناح ان کا بھی یوم پیدائش ہے اور پاکستان میں بھی بڑی عقیدت اور محبت کے ساتھ ان کو یاد کیا جا رہا ہے. ایک ہی سوال ہم سامنے رکھتے ہیں, ہمارے ساتھ پروفیسر ہما بکائی صاحب ہم موجود ہیں, کسی تعارف کی محتاج نہیں, وہ یہ کہ آج کل پاکستان کے اندر دو پاکستانوں کا تذکرہ, ایک پرانا پاکستان اور ایک نیا پاکستان. تو سوال ہمارا ایک ہی ہے کہ قائد اعظم کے پاکستان کو کہاں تلاش کیا جائے, دونوں میں سے کچھ بہتر اسے نکال کے نیا پاکستان ہم سمجھے, یہ نئے پاکستان نے کتنا ریزونیٹ کیا ہے یا کم از کم کوئی ایمبیشن نظر آتے ہیں. ہما بکائی صاحب بہت شکریہ آپ کا, آپ بتائیے گا کہاں تلاش کریں قائد اعظم کے پاکستان کو.
میرا خیال ہے کہ قائد اعظم کے پاکستان کو تو آپ پاکستان کے نوجوانوں میں تلاش کریں کیونکہ یہ انہیں کا پاکستان ہے اور اسی کی کوشش بھی کی گئی عمران خان صاحب کی طرف سے. اس وقت صورتحال یہ ہے کہ جو امید آپ نے الیکشن کے بعد سڑک پہ دیکھی تھی وہ امید میں یہ تو نہیں کہیں گے کہ ٹوٹی ہے, لیکن وہ امید کمزور ضرور پڑی ہے. اور امید کی کمزوری کا مقصد حقیقت یہ نہیں ہے کہ پاکستان جو ہے وہ کسی غلط ڈگر پہ ہے, اس امید کی کمزوری کا منشا صرف یہ ہے کہ جو مشکل فیصلے بشمول سیاسی مشکل فیصلے, داخلی مشکل فیصلے, معاشی مشکل فیصلے جو پاکستان حکومت کو کرنے تھے وہ جب ہو رہے ہیں تو ان کی ایک قیمت ہے اور اس قیمت کی ادائیگی عوام کو کرنی پڑے گی. اور انفارچونیٹلی ایک اپوزیشن ہے جو حکومت وقت کی مخالفت کرتے کرتے کبھی کبھی ریاست کی مخالفت بھی کر جاتی ہے. تو میرا نہیں خیال کہ میں زیادہ پختگی طور پر اپنے خیالات کو آپ کو سمیٹ سکتی تھی. پاکستان میں نا امیدی ہے لیکن ان کے ساتھ ساتھ اب امید بھی ہے.
امید کے کیا پہلو ہیں آپ کے سامنے اور اس وقت ظاہر ہے نا امیدی تو سب کو نظر آ رہی ہے کہ ان بنیادوں پہ ادارے اتنے فنکشنل نہیں ہیں. یہ نیب آپ دیکھ لیں, یہ باقی پروسیکیوشن دیکھ لیں, حالیہ ضمانتیں دیکھ لیں اور مقدمے بنائے جانے سے مایوس اس ریفرنس میں بھی ہے کہ شاید یہ پولیٹیکل وکٹمائزیشن ہے, باقی بھی جو ریاست کی مشینری ہے وہ اس طرح سے فعال نہیں ہے. سو امید کے کیا پہلو ہیں؟
یہ پولیٹیکل, یہ بھی ہو سکتا ہے کہ پولیٹیکل وکٹمائزیشن ہے اور یہ بھی ہو سکتا ہے کہ جو اسٹیٹس کو کی فورسز ہیں وہ اپنا آخری زور لگا رہی ہیں کہ بدلاؤ نہ آئے. اس صورتحال کو دو طور پہ دیکھا جا سکتا ہے نا. ظاہر ہے کہ اگر ہم نے نیا پاکستان کی بات کی تو بہت سارے لوگ ہیں, بہت ساری ایسی لابیز ہیں جن کے اسٹیکس جو ہیں وہ یا تو ختم ہو جائیں گے یا بہت کم ہو جائیں گے یا کمزور پڑیں گے.
آپ کو لگتا ہے کہ اس وقت جو پرائم منسٹر ہیں عمران خان وہ جلسے جلوسوں میں جس پاکستان کی یا قائد اعظم کی جس تصور کی بات کرتے تھے وہ ابھی تک اپنے اس خیال کے ساتھ جڑے ہوئے ہیں, اس ریفرنس میں کوئی باقاعدہ اصلاحات, یہ آپ نے جیسے وہ حوالہ دیا نا کہ مشکل فیصلے الگ چیز ہے.
عمران خان اس سے جڑے ہوئے ہیں اور اس کے لیے کام بھی کر رہے ہیں, لیکن عمران خان کے پاس اسٹیٹس کو کی بیوروکریسی ہے, عمران خان کے پاس بہت سیاسی طور پر مچور اور ان کے بہت زیادہ تیز میں لفظ استعمال کر رہی ہوں اپوزیشن ہے, اور جو اداروں کو ان کے لیے کام کرنا چاہیے ہم کو یہ لگتا ہے کہ کل ان کی بھی شامت آ سکتی ہے. میرا خیال ہے کہ ایک انٹرنل کانفلکٹ ہے جس کا پاکستان شکار ہے اس وقت, لیکن آگے بڑھنے کے لیے اس کانفلکٹ کی ضرورت ہے کیونکہ اگر ایسا نہ ہوتا تو سب اچھی کی خبر تو آئی نہیں تھی اتنے سالوں سے. लेकिन मुझे भी पता है और आपको भी पता है कि सब अच्छा नहीं था, और अगर सब अच्छे ही की तरह सूरत हाल चलती रहती तो शायद बिगाड़ की कीमत पाकिस्तान से भी था।
बहुत शुक्रिया प्रोफेसर हुमा बुगाई साहब, आप हमारे साथ थी। आज का प्रोग्राम यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थी फायजा बुखारी, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वॉइस ऑफ अमेरिका वॉशिंगटन है।
मेक्सिको के कारोबारी नौजवानों की एक टीम ने $10,00,000 का एक इनाम जीता है जो उन्हें एक ऐसी ट्रेवल कंपनी को बढ़ाने में मदद करेगा जो उन्होंने सयाहों को गोना को मकामी कम्युनिटीज़ के साथ मुंसलिक करने के लिए तश्कील दी थी। ये अवार्ड साबिक अमरीकी सदर बिल क्लिंटन ने न्यूयॉर्क शहर में 10वीं सालाना तकरीब में पेश किया। रिपोर्ट के साथ यास्मीन जमील।
मेक्सिको के मुहिम जू कारोबारी नौजवानों की एक टीम रूटोपिया ने साल 2019 का $10,00,000 पर मुश्तमल हल्ट प्राइज जीता जिसे उन्हें साबिक अमरीकी सदर बिल क्लिंटन ने पेश किया।
These young people are our best hope for the future. Look at them. They're from all over the world. They're happy to be together.
ये नौजवान लोग मुस्तकबिल के लिए हमारी बेहतरीन उम्मीद हैं। इनका ताल्लुक पूरी दुनिया से है। वो इकट्ठे होकर खुश हैं। उनका ख्याल है कि उनके दरमियान जो कुछ मुश्तरक है वो उससे ज़्यादा अहम है जो कुछ उन्हें मुनकसिम करता है। ये अल्फाज थे साबिक अमरीकी सदर बिल क्लिंटन के। इन नौजवानों ने ये अवार्ड एक ट्रेवल कंपनी के लिए जीता है जो उन्होंने सयाहों को मेक्सिको के कुछ इंतहाई खूबसूरत देही इलाकों की मकामी कम्यूनिटी से मुंसलिक करने के लिए तश्कील दी थी। रूटोपिया के एमिलियानो इटू रियागा ने कहा,
It feels great. We are very excited and we cannot wait to come back to Mexico and share this.
इस इनाम से बहुत खुशी महसूस हो रही है। हम बहुत ज़्यादा खुश हैं और हम अब जल्द अज जल्द मेक्सिको वापस जाना चाहते हैं और टोपिया के दूसरे तमाम लोगों को ये सब कुछ बताना चाहते हैं, क्योंकि आप यहाँ हम में से चार अरकान को देख सकते हैं, लेकिन ये इनाम उन तमाम लोगों के लिए भी है जिनके साथ मिलकर हम मकामी कम्यूनिटीज़ में काम करते हैं। ये अल्फाज थे रूटोपिया कंपनी के एमिलियानो एटुरियागा के, जो कहते हैं कि उनकी कंपनी मकामी नौजवानों को सियाहती ट्रिप्स डिज़ाइन करने और उन्हें ऑनलाइन फ़रोख्त करने के काबिल बनाती है और सयाहों के लिए मकामी सकाफत के बारे में मुस्तनद मालूमात और तजर्बात का हुसूल आसान बनाती है। उनके अल्फाज,
We're turning unemployed youth into successful touristic entrepreneurs in their own villages.
हम बेरोज़गार नौजवानों को खुद उनके अपने देहातों में कामयाब सियाहती कारोबारी अफराद बनने का मौका फराहम कर रहे हैं। ये अल्फाज थे रूटोपिया के एमिलियानो इतुरियागा के। अहमद अशकर ने दुनिया भर के यूनिवर्सिटी कैंपसेस में तालिब इल्मों को कारोबार के बारे में मुख्तलिफ अंदाज से सोचने पर उभारने के लिए 2009 में हल्ट प्राइज फाउंडेशन कायम की थी। वो कहते हैं,
I was an investment banker, the child of refugees who felt unfulfilled with their own life and my contribution to society. I felt young people.
मैं सरमायाकारी के शोबे का एक बैंकर था और एक ऐसे पना गजीन घराने से ताल्लुक रखता था जो खुद अपनी ज़िंदगी से और माशरे के लिए मेरे किरदार से मुतमइन नहीं था। मुझे महसूस हुआ कि नौजवान लोगों को सरमायाकार बैंकर्स बनना ही होगा, चाहे दिल से या नीम दिली से। इसलिए मैंने हल्ट प्राइज को एक ऐसे प्लेटफॉर्म के तौर पर तश्कील दिया जो उन सबको कारोबार के तरीक़े सिखा सके, फिर उन नौजवान लोगों और उनके आइडियाज़ के लिए सरमाया फराहम कर सके, वो सरमाया जो उन्हें दुनिया को तब्दील करने में मदद कर सके। ये अल्फाज थे हल्ट प्राइज फाउंडेशन के बानी अहमद अशकर के। अशकर, जो खुद समाजी भलाई के कारोबार से वाबस्ता हैं, फलाफल इंक के फाउंडर हैं जो वाशिंगटन DC में फूड के छोटे कारोबार की एक फलाही कंपनी है जो फलस्तीनी पनागुजीनों की मदद के नस्बुलैंड से वाबस्ता है। वो कहते
हैं,
तो इसलिए आप हर वो डॉलर जो हमारे रेस्टोरेंट में खर्च करते हैं उससे हमें पनागुजीनों को खाना फराहम करने और उन्हें मुलाजमत देने में मदद मिलती है। ये अल्फाज थे हल्ट प्राइज फाउंडेशन के अहमद अशकर के। अहमद अशकर कहते हैं कि हमारी फलस्तीन से लेकर जिम्बाब्वे तक में बेरोजगार नौजवानों के लिए ज़रई शोबे में, माहीगीरी के शोबे में रोजगार फराहम करने से मुतालिक कंपनियाँ हैं। हमारे पास 25,000 से ज़्यादा तालिब इल्म हैं जो 100 मुल्कों में پروگرام ترتیب دیتے ہیں اور ہمارے پاس 2500 افراد پر مشتمل عملہ اور رضاکار ہیں اور اس تحریک کی تشکیل ایک بہت عاجزانہ تجربہ رہا ہے۔ آئندہ کے مقابلوں میں ممکنہ طور پر حصہ لینے والوں کے لیے ایٹوریاگا کے پاس کچھ تجاویز ہیں۔ اہم چیز یہ ہے کہ آپ مسئلے کے بارے میں واقعی فکر رکھتے ہوں۔ آپ ایسا نہ کریں کہ پہلے کاروبار شروع کریں اور پھر اس کا کوئی اثر قائم کریں۔ آپ پہلے دیکھیں کہ آپ کیا جذبہ رکھتے ہیں، آپ دنیا میں کن مسائل کو حل کرنا چاہتے ہیں، اور پھر اس کے ارد گرد کوئی کاروبار تشکیل دیں۔ یہ الفاظ تھے روٹوپیا کے ایمیلیانو ایٹوریاگا کے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔